घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सहपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.nb शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कैलालीमा साइबर अपराधका घटनाहरू बढ्दै, टणेधुरा र बैतडीमा निर्माणाधीन अधिकांश ठुला सडक योजना अलपत्र। टणेधुरामा यो वर्ष आलु उत्पादनमा 40% वृद्धि, बैतडीका धार्मिक तथा पर्यटक स्थल संरक्षणका लागि स्थानीय तह लागे। विप्लव नेतृत्वको नेकपालाई विश्वासमा ल्याउन सरकारलाई काङ्ग्रेसको आग्रह। नेपाल साफ महिला च्याम्पियन फुटबलको समूह विजेता र आइसिसी अन्डर-19 क्रिकेट वर्ल्ड कप क्वालिफायर एसियाका लागि नेपाली टोलीको घोषणा।
नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँका वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर अब नवजीवन अस्पताल धनगढीमा यही चैत्र 9 गते डाक्टर सञ्जीव चन्द्र गौतमद्वारा निम्न रोगहरूको उपचार हुने भएकाले समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाइदा लिनुहोस्। उपचार हुने रोगहरू लामो समयसम्म टाउको दुख्ने, झस्कने, तर्सने, छटपटाउने, मुर्छा पर्ने, मुटु ढुकढुक हुने, बेला बेलामा बेहोस हुने, निन्द्रा नलाग्ने, दैनिकी व्यवहारमा असामान्यपन, बच्चाहरूको शारीरिक र मानसिक विकास नहुने, पढ्न मन नलाग्ने, लागु पदार्थ सेवन गर्ने, आत्महत्याको प्रयास गर्ने, ओछ्यानमा पिसाब फेर्ने, यौन व्यवहारमा कमी आउने, यौन सन्तुष्टि नहुने आदि। सम्पर्क स्थान नवजीवन अस्पताल प्राली धनगढी कैलाली। सम्पर्क फोन 091-521-233।
अब समाचारक्रम विस्तारमा। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कैलालीमा साइबर अपराधका घटनाहरू बढ्न थालेका छन्। जिल्ला परिकारले कैलालीमा पछिल्लो 7 महिना यता 13 साइबर अपराधसँग सम्बन्धित निवेदन दर्ता भएका छन्। यस्ता घटनासँग सम्बन्धित निवेदनहरू बढिरहेको परेरको तथ्याङ्कमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 71-72 8 निवेदन परेको जिल्ला परिकारलेमा 2072-73 13, 73-74 15 र गत आर्थिक वर्षमा 16 निवेदन दर्ता भएका छन्। जिल्ला परिकारले कैलालीमा मात्रै पछिल्लो 5 वर्षको अवधिमा 65 साइबर अपराध सँग सम्बन्धित निवेदन दर्ता भएका छन्। अधिकांशमा फेसबुक ब्लक गर्ने बाहेकको कारवाही भएको छैन। जिल्ला परिकारले कैलालीमा मुद्दा समेत दर्ता हुँदैन। काठमाडौँ जिल्ला अदालत बाहेक अन्य क्षेत्रमा साइबर अपराधसँग सम्बन्धित मुद्दा दर्ता नहुने भएका कारण यसमा संलग्नहरू सहजै उम्किने गरेको प्रहरी आफैले स्वीकार गरेको छ। जिल्ला परिकारले कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमन सिन्हाले साइबर अपराधमा आफूहरूलाई अधिकार नभएको बताउनुभयो। अधिकार भएको भए कैलाली प्रहरी आफैले अनुसन्धान गर्ने उहाँले बताउनुभयो। पीडित आउने बित्तिकै मुद्दा दर्ता गर्न मिल्दैन, काठमाडौँ जिल्ला अदालत जानुहोस् भन्नुपर्ने बाध्यता रहेको छ, उहाँले भन्नुभयो। उहाँले जिल्ला परिकारले पीडितलाई कानुनी सहायता मात्रै प्रदान गर्न सक्ने बताउनुभयो। टणेलधुरा र बैतडीमा निर्माणाधीन अधिकांश ठुला सडक योजना अलपत्र परेका छन्। बजेट अभावसँगै सङ्घ तथा प्रदेश सरकार कसको स्वामित्वमा जाने भन्ने यकिन नहुँदा पनि योजनाहरू अलपत्र परेका हुन्। गत आर्थिक वर्षसम्म निर्माणाधीन यस्ता 1 दर्जनभन्दा बढी सडकमा भइरहेको स्तर सुधारको काम समेत ठप्प छ। निर्माण व्यवसायहरूले गत साउनदेखि पाउनुपर्ने भुक्तानी पाउन सकेका छैनन्। बैतडीको पाटन बन्चेश्वर सडक, टणेलधुराको उग्रतारा मेलौली तल्लो सोराड, जोगपुडा दैजी, ब्रह्मदेव जोगपुडा, पोखरा बेलापुर पश्चिम सेती सडक, बुडर जोगपुडा, बैतडीको बिप्याकटाल ढुङ्गाड, पाटन पुर्चौडी र डणेलधुराको शीर्ष रूपाल लगायतका सडक योजनामा यस आर्थिक वर्षमा कुनै पनि काम हुन नसकेको जनाइएको छ। यी सडकमा 2 वर्ष यता काम हुन नसक्दा बनेका संरचना पनि बिस्तारै भत्किन थालेका छन्। बहुवर्षीय योजना अन्तर्गत ठेक्का लागेको सडकमा समेत काम हुन नसकेको सडक डिभिजन कार्यालय पाटनका प्रमुख अर्जुन बमले बताउनुभयो। यस आर्थिक वर्षमा बहुवर्षीय ठेक्का लागेका कुनै पनि सडकमा काम हुन नसकेको उहाँको भनाइ छ। अधिकांश निर्माणाधीन सडक प्रदेश सरकारलाई बुझाइसकेको डिभिजन प्रमुख बमले जानकारी दिनुभयो। फागुन महिनामा डिभिजन अन्तर्गतका 36 सडकका फाइल प्रदेश सरकारको जिल्ला पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ। टणेलधुरामा निर्माणाधीन सडक पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको सडक विभागले जनाएको छ। सडक डिभिजन कार्यालय कुलपातेका इन्जिनियर महानन्द जोशीले डिभिजन अन्तर्गतका निर्माणाधीन धेरै सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको बताउनुभयो। सडक डिभिजन कार्यालय पाटनका प्रमुख बमले पनि यस आर्थिक वर्षमा डिभिजन अन्तर्गतका अधिकांश सडकको बजेट प्रदेशमा गएको बताउनु भएको छ। प्रदेश सरकारले समानीकरणतर्फका सडकमा बजेट विनियोजन गरी आफू मार्फतको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक निर्माण कार्य सुरु गर्न खोजे पनि सडक विभागले अझैसम्म हस्तान्तरण नगरेको गुनासो गर्दै आएको छ। सडक निर्माण सम्बन्धी प्रदेश सङ्घ र स्थानीय सरकारबीच कानुनी समन्वय हुन नसक्दा ग्रामीण क्षेत्रका दर्जनौं सडक सरकारले गरेको लगानी खेर जाने स्थितिमा पुगेको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर 8 चुरी क्षेत्रमा अवस्थित मणिका धाम आज भव्य रूपमा मेला सञ्चालन भएको छ। मणिका धाम स्थित श्री सिद्ध वैजनाथ बाबाको दर्शन गर्न आज बिहानैदेखि लाखौँको संख्यामा भक्तजनको भिड लागेको थियो। श्री सिद्ध वैजनाथ बाबाको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर 8 का वडाध्यक्ष बहादुर सिंह महराले बताउनु भएको छ। मेला आज साँझसम्म सञ्चालन हुने जनाइएको छ। मेलाको अवलोकन गर्न र श्री सिद्ध वैजनाथ बाबाको दर्शन गर्नका लागि कञ्चनपुर, कैलाली र भारतबाट समेत भक्तजनहरू आएका थिए। डडेलधुरामा यो वर्ष आलु उत्पादनमा 40% वृद्धि भएको छ। आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा 30% वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। चालु आर्थिक वर्षमा डडेलधुरामा 25,000 मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ। जिल्ला कृषि विकास कार्यालय डडेलधुराले गत वर्ष 50 मेट्रिक टन आलुको बिउ वितरण गरेको थियो भने यो वर्ष करिब 100 मेट्रिक टन आलुको बिउ अनुदानमा वितरण गरिएको थियो। जम्मा 40% उत्पादन आलु उत्पादनमा वृद्धि भए पनि 30% क्षेत्रफलका हिसाबले वृद्धि भएको र अन्य 10% चाहिँ अन्य कारणले वृद्धि भएको जनाइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत डडेलधुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरेपछि किसान झनै उत्साहित भएका छन्। आलु खेतीबाट राम्रो आमदानी हुन थालेपछि केही वर्ष यतादेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ। आलु खेतीतर्फ किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम अन्तर्गत अनुदानमा आलुको बिउ वितरणका साथै प्राविधिक सहयोग समेत दिँदै आइरहेको छ। त्यहाँको अमरगढी नगरपालिका, अलताल गाउँपालिका, भागेश्वर गाउँपालिका, कन्यापथुरा गाउँपालिकालाई आलु खेतीका लागि पकेट क्षेत्र घोषणा समेत गरेको छ। डडेलधुरामा हिउँदे आलु 555 हेक्टर क्षेत्रफलमा र वर्षे आलु 285 हेक्टर क्षेत्रफलमा गरिने गरिएको छ। गत आर्थिक वर्ष डडेलधुराबाट 3,000 मेट्रिक टन आलु निर्यात भएको अमरगढी कृषि शाखा कार्यालय डडेलधुराका कृषि अधिकृत टेकबहादुर विष्टले बताउनुभयो। चैत महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा चेलीबेटी लाई भेट्ने चलन सुरु भएको छ। चैत महिनामा चैतहरू भेट्ने चलन भनिन्छ यसलाई। यस महिनामा आफ्ना छोरीचेलीहरूलाई कोसेली लगेर आमा बुवा तथा दिदीबहिनीहरूलाई कोसेली लगेर भेट्नका लागि दाजुभाइ जाने गरेका छन्। थप जानकारी सुनौ यो रिपोर्टबाट।
सुदूरपश्चिमका केही जिल्लाहरूमा चैत महिनामा विवाहित चेलीबेटी भेट्ने चलन रहेको छ। माइती पक्षका दाजुभाइहरू आफ्ना दिदीबहिनीहरूलाई भेट गरी भेटौलो दिनुपर्ने परम्परा रहेको छ। यो भेटौलो परम्परा कसरी सुरु भयो भन्दा बेतकोट नगरपालिका वडा नम्बर 7 गाउँजीका धर्मराज पाण्डे।
शास्त्रमा त कुनै चिज उसले गरे पाइँदैन, तर कहाँ छ भने औरङ्गजेबको शासनकालदेखि नै यो चलेको जस्तो पाइन्छ। अलिकता कहीँ र औरङ्गजेबको पालादेखि बाल विवाह चल्यो हजुरको। यहाँ बाल विवाहको प्रथा चलेपछि अब चाहिँ छोरी सानैमा चाहिँ मतलगी जस्तो बिहा गरिदिने पठाइदिने त्यो भए हुनाले त्यहाँ एउटा के पाइन्छ भने त्यसको आधारमा म भन्दैछु उल्लेखित छ। त्यसले के भन्छ भनेदेखिलाई विवाह गरेको पहिलो वर्ष छोरीले चाहिँ मतलब कि जो छ आफ्नो चाहिँ मतलब कि जो छ पतिको घरमा नबस्नु सासूको मुख नि हेर्ने भन्ने छ नि हजुर। साउने पानी चल्ने हो त्यो भयो। अन्य जननी फेरि के न भने सासूलाई चाहिँ मतलब कि जो छ पीडा हुन्छ र साउनको महिना नबस्ने भन्ने त्यो चलायो। 6 मास पर्छ हजुरको 15 दिनको महिना हुन्छ एउटा हाम्रो शास्त्रमा 6 मास। 6 मासमा बस्यो भने आफ्नो चाहिँ पतिलाई हानि हुन्छ, पतिलाई कष्ट हुन्छ। ज्येष्ठ पति ज्येष्ठ काम जेठका महिनामा पहिलो साल बस्यो भने आफ्नो जेठाजुलाई पीडा हुन्छ र पुषको महिना बस्यो भने ससुरालाई पीडा हुन्छ आफ्नो घरमा र मल्ला मासमा बस्यो भने पनि पतिलाई पीडा हुन्छ। चैत्यम सतित्रालय चैतको महिना बस्यो भने आफ्नो चाहिँ मतलब गिजो छ बुवाको घरमा हानि हुन्छ, बुवालाई कष्ट हुन्छ। त्यो भया हुनाले अब सानै छोरी बल्ल गिजो छ विवाह गर्यो चैतका महिना आफ्नो बुवा घरमा आउन सक्ने आउन नपाउने यो वर्जित गरे हुनाले त्यहाँदेखि त्यो भेटौलो चाहिँ भन्ने चलन चलेको हजुरको।
चैतलो भेटौलोको सुरुवात कहाँबाट भयो भन्ने विषयमा ठाउँ अनुसार आआफ्नै किंवदन्ती रहेको छ। तर जसरी जहाँबाट सुरु भए पनि यो प्रचलन आमा बाबु दाई बहिनी प्रतिको माया र सद्भावको प्रतीक भएको बताउनुहुन्छ गुगल्टी पत्रिकाका प्रधान सम्पादक वीर बहादुर चन्द विश्राम।
मुख्य गरी त आमा बुवा छोरा छोरी दाजु भाइ आदिको जुन सामाजिक रूपमा जुन एकअर्का प्रतिको जुन सहयोगको भावना हुन्छ, प्रेमको भावना हुन्छ, मायाको भावना हुन्छ, त्यसले गर्दाखेरि पनि चैतको महिनामा यो निरन्तर चलिदेखेको छ।
शास्त्रमा चैतलो भेटौलोको कहीँ कतै उल्लेख गरिएको नभए पनि यसलाई भने परम्परागत रूपमा परापूर्व कालदेखि मनाउँदै आएको पाइन्छ। यसरी परापूर्व कालदेखि मनाउँदै आएको चैतलो भेटौलोको आफ्नै महत्व रहेको छ। फेरि बेतकोट नगरपालिका वडा नम्बर 7 काउजीका धर्मराज पाण्डे।
सद्भाव, आमा बुवाले गएर चाहिँ मतलब भेटौलो गर्ने, भाइले यसमा डौलो गर्ने, छोरीको लगेको छ आफ्नो पतिको घरमा हुने, सबै काम काजमा व्यस्त रहने, एक दिन मेरा पनि कोही छन् मलाई भेट्न आए भन्ने चाहिँ मतलब सान्त्वना मिल्छ। त्यो उसमा चाहिँ मतलब यो ठुलो महत्व हो यसको, त नबुझेर कोही गर्दैनन् तापनि गर्नुपर्ने सबले हो। यो चलन धेरै राम्रो चलन हो हजुरको।
साँच्चै भन्ने हो भने चैतलो भेटौलोले छोरी बेटीलाई बिहे गरेर अरूको घरमा गए पनि माइतीमा अझ पनि उनीहरूलाई माया गर्छन् भन्ने कुराको भान गराएको छ भने अर्कोतिर माइती पक्षलाई पनि आफ्नो कर्तव्य बोध गराएको छ। त्यसैले यस्ता परम्परालाई आत्मसात गरी सहर्ष स्वीकार्नु पर्छ। शुक्लाफाटा समाचारका लागि विजयालक्ष्मी गुरुङ।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। कैलालीको ओलानीका बासिन्दाहरू अझै पनि खुलाको पानी पिउन बाध्य छन्। यसै विषयमा आज हामीले देशमा तीन तहका सरकार गठन भएर जनप्रतिनिधि चुनिसकिएका भए पनि अझै पनि जनताले खुलाको पानी पिउन बाध्य हुनु परेको छ, यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
बाबराज रेग्मी हो। तीन तहको सरकार बनेको छ, सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको भनेको छ। समस्यालाई सम्बोधन हुने गरिकन खाने पानी सरसफाइको जनताको अधिकार क्षेत्रभित्र पर्छ, मौलिक अधिकारभित्र पनि पर्छ, र अब यसलाई जनताले अनुभूत हुने गरिकन काम गर्नुपर्ने हुन्छ। यसका लागि योजनामा चाहिँ अलिकति दरिलो तरिकाले योजना बनाउने र कार्यान्वयनमा बढी जोड दिने खालको कुराहरू गर्नुपर्छ।
अन्जु जोशीबाट। पिउने पानी पनि को व्यवस्था गर्न नसकेको अवस्था छ। खोलाको पानी पिउने, पानीबाट नै धेरै रोगहरू सर्ने, सरसफाइमा त्यति राम्रोसँग ध्यान दिन नसक्ने जुन नेपाली जनताहरू छन् उहाँहरूलाई पानी पनि खोलाको पिउनु पर्यो भने स्वास्थ्यमा धेरै नै समस्या आउँछ, इलाज गर्ने पनि क्षमता हुँदैन। त्यसका लागि अहिले जुन दैलै दैलोमा सरकार भन्ने छ, जुन ठाउँको समस्या हो त्यो ठाउँ समस्यालाई बुझेर समस्या समाधान गर्ने, उहाँहरूलाई पिउने पानीको व्यवस्था गरिदिनु पर्छ, जसरी पनि उहाँहरूको ध्यान जानुपर्छ।
हरिगिरी, तीनवटा सरकार छन्, स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, तर कानुनहरू पूर्ण रूपमा अहिले कार्यान्वयन भएका छैनन्। अब स्थानीय सरकारले के काम गर्ने र प्रदेशले के गर्ने र केन्द्रले के गर्ने भन्ने पनि अन्यलता छ। कानुन सही समयमा यदि हामीले उपलब्ध गर्न सक्यौँ भने हाम्रो खाने पानीको समस्याहरू धेरै कुराहरू सल्भ हुन सक्छन्। हाम्रो अब कुनै ठाउँमा हामीले आफ्नो नगरपालिकाबाट पनि त्यस्तो रकम हालेर केही गर्न पर्छ भने त्यो ठाउँमा पनि हामीले रकम हाल्न नसक्ने स्थिति देखिएको छ कानुनले गर्दा। अब त्यो केन्द्रीय योजना र प्रदेश योजनामा हामीले केही हाल्न नसकिने हुनाले अब यो कति बेला हुने हो, अब कुन तरिकाले हुने, अन्यलता अन्यलता छ। तर यदि समग्र नेपालको विषयमा भन्ने हो भने खाने पानीको एकदम समस्या छ, जटिल छ। तिनै तहको सरकारलाई राम्रोसँग कानुन बनाएर आफ्नो आफ्नो जिम्मेवारी दियो भने जनताले जुन हिसाबले सोचेका थिए त्यो काम सम्पन्न गर्न सजिलो हुन्थ्यो।
राजु राम सार्की, खोलाको पानी खानुपर्ने अवस्था अहिले जुन आएको छ, हुन त ठ्याक्कै सरकार गठन हुने बित्तिकै त्यो रातको दिन त हुँदैन होला, तैपनि मानवको पहिलो प्राथमिकता र पहिलो आवश्यकता हो, पानी बिना जिउन सम्भवै छैन। त्यसमा स्थानीय सरकार चाहे जनप्रतिनिधि भनौँ सबैको चाहिँ सबभन्दा महत्त्वपूर्ण पहिलो फोकस पोइन्ट हुनु पर्थ्यो, खाने पानीका योजनाहरूलाई अगाडि बढाउने सन्दर्भमा त्यसरी जानुपर्ने हो। अपेक्षा अनुसारको भएको जस्तो लाग्दैन, उदासीनता मात्रै नभएर दूरगामी योजना नबनाउनुको पराकाष्ठा हो भन्छु म त यसलाई।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 104.4 मेगार्ज, बारासिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ।
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिदैनौ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
9847437119 र 9847479025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर, लक्ष्मी माविको अगाडि।
नोट, शुक्रबार शनिबार र आइतबारका दिन क्याम्पस रोड गली नम्बर 5 महेन्द्र नगरबाट सेवारत छौँ।
आऊ आऊ दादा खाजा खाऊ, ताजा खाजा
खाऊ। हाम्री नातिनीले कति मजाले पढेकी।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल अन्तर्गत आँखा उपचार केन्द्र डडेलधुरा तथा परशुराम नगरपालिकाद्वारा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार नेपाल रेड क्रस सोसाइटी उपशाखा भवन जोगबुडामा आँखा परीक्षण, औषधि उपचार तथा चस्माको जाँच गरी सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। आयोजक नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र डडेलधुरा।
नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँका वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर अब नवजीवन अस्पताल धनगढीमा। यही चैत्र 9 गते डाक्टर सञ्जीव चन्द्र गौतमद्वारा निम्न रोगहरूको उपचार हुने भएकाले समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाइदा लिनुहोस्। उपचार हुने रोगहरू लामो समयसम्म टाउको दुख्ने, झस्कने, तर्सने, छटपटाउने, मुर्छा पर्ने, मुटु ढुकढुक हुने, बेला बेलामा बेहोस हुने, निन्द्रा नलाग्ने, दैनिकी व्यवहारमा असामान्यपन, बच्चाहरूको शारीरिक र मानसिक विकास नहुने, पढ्न मन नलाग्ने, लागु पदार्थ सेवन गर्ने, आत्महत्याको प्रयास गर्ने, ओछ्यानमा पेसाब फेर्ने, यौन व्यवहारमा कमी आउने, यौन सन्तुष्टि नहुने आदि। सम्पर्क स्थान नवजीवन अस्पताल प्राली धनगढी कैलाली, सम्पर्क फोन 0915212333।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। बैतडीमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल संरक्षणका लागि त्यहाँका स्थानीय तहले चासो देखाएका छन्। बैतडीको दुर्गम सिगास गाउँपालिकाले त्यहाँ अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सिगास धुराको संरक्षणका लागि चासो देखाएको। सिगास धुरा क्षेत्रको संरक्षणका लागि भन्दै 50 लाख रुपियाँ बजेट विनियोजन गरिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिश धामीले जानकारी दिनुभयो। विनियोजित बजेटले उक्त क्षेत्रमा मैदान निर्माण गरिनुका साथै बाटोको स्तरोन्नति गरिने उहाँले बताउनुभयो। क्रमागत योजनामा राखिएको उक्त क्षेत्रको संरक्षण तथा प्रवर्धनका लागि आगामी वर्ष थप बजेट विनियोजन गरिने गाउँपालिकाका अध्यक्ष धामीको भनाइ रहेको छ। हात्तीसुन्नादेखि सिगास्तुरा मन्दिर क्षेत्रसम्मको 1 किलोमिटर बाटोको स्तर उन्नति र मैदान निर्माण कार्य भइरहेको बताइएको छ। सिगास्तुराको संरक्षण र प्रवर्धन गरी प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गाउँपालिकाले जनाएको छ। कैलालीको अन्तर्यामा एकजनाको शव फेला परेको छ। गोदावरी नगरपालिका 4 खैराना गाउँ जाने बाटोको पुल नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी दक्ष कुमार बस्नेतले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। मृतक अन्दाजी 35-40 वर्षका हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताउनुभयो। अर्थविदहरूले लगानी सम्मेलन गर्दैमा विदेशी लगानी नभित्रिने भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थविदहरूले विदेशी लगानीमा देखिएका कानुनी र प्रक्रियागत जटिलताहरूलाई सहज बनाउँदै देशमा शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्रीले लगानी सम्मेलनलाई उधारो र कपाली तमसुकका रूपमा सही गरेर निरन्तरता दिने काम नगर्न सरकारलाई सुझाव दिनुभयो। ठूला परियोजनाहरूको सवालमा जग्गा उपलब्ध गराउने, परियोजना स्थलका स्थानीयका माग सम्बोधन र सुविधा लगायतका बारेमा सरकारले प्रयत्न गर्ने भन्ने उल्लेख गरेर मात्रै लगानी आकर्षण गर्न नसकिने दावी गर्नुभयो। उहाँले व्यवस्था परिवर्तन भए पनि यसका परिचालकहरू पुरानै हुँदा समस्या देखिएको टिप्पणी गर्नुभएको छ। विदेशी कम्पनीहरूले लिँदै छोड्दै गरेको पश्चिम क्षेत्रीय परियोजना आफ्नै कार्यकालमा बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई आफूले दुई कोणबाट हेरेको उहाँले बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व राजदूत डाक्टर शङ्कर शर्माले नेपालमा विदेशी लगानीको अवस्था अझै पनि सन्तोषजनक नरहेको टिप्पणी पनि गर्नुभएको छ। यसअघिको लगानी सम्मेलनमा गरिएको 14 खर्बको प्रतिबद्धता अहिलेसम्म आउन नसकेको भन्दै उहाँले अबको सम्मेलनमा पनि लगानी सम्झौतामा हस्ताक्षर हुनलाई मात्रै उपलब्धिपूर्ण मान्न नसकिने बताउनुभयो। यसपटक आयोजना नै प्रस्ताव गर्ने विषय राम्रो भए पनि लगानीका लागि नीतिगत र प्रक्रियागत अवस्थामा सुधार आउन नसकेकाले लगानी सम्मेलनमा विदेशी र स्वदेशी लगानीकर्ताको राय लिने काम मात्रै हुने दावी उहाँले गर्नुभयो। पूर्व अर्थ सचिव तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख युवराज भूषालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागत योग्य भए पनि विगतमा गरिएको प्रतिबद्धता अनुसार लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने तर्क गर्नुभयो। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले भने लगानी सम्मेलनमा 38 देखि 40 देशका 400 भन्दा बढीको सहभागिता सुनिश्चित हुनुले नेपालका बारेमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश गएको भन्दै सम्मेलन सफल र उत्साहप्रद हुने टिप्पणी गर्नुभयो। उहाँले सम्मेलनमा आउने केहीले सुरुमै एमओयू र केहीले सम्झौता गर्ने सम्बन्धमा कुरा भइरहेको स्पष्ट पार्नुभयो। यही चैत्र 15 र 16 गते काठमाडौँमा लगानी सम्मेलन हुँदैछ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा ल्याउन सरकारसँग आग्रह गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै सत्ताधारी दल नेकपा नेतृत्वलाई आवेगयुक्त भएर वार्ताको लागि पहल गर्न आग्रह गर्नुभएको हो। हिंसात्मक गतिविधि बढाएपछि सरकारले मङ्गलबारका दिन विप्लव नेतृत्वको नेकपाको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। निषेधको मार्गबाट समस्या समाधान ननिस्किनेमा सचेत गराउँदै विज्ञप्तिमा भनिएको छ, नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न। वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्न सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न काङ्ग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपालका लागि भारतीय राजदूत मनजीव शपुरीले निर्माणाधीन जनकपुर जयनगर रेलवेको स्थलगत निरीक्षण गर्नुभएको छ। रेलवेको प्रगति अवस्था निरीक्षण गर्न पुग्नुभएका राजदूत पुरी ट्रली चढेर 29 किलोमिटर टाढा भारतको जयनगर जानुभएको थियो। नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज विनोद कुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक कुनै जानकारी थिएन। भारत सरकारको लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ। पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको जनकपुर उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालन गर्ने तयारी भएको छ। नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ। विराटनगरको शहीद रङ्गशालामा आज भएको समूह एकको अन्तिम खेलमा बङ्गलादेशलाई 3-0 पराजित गर्दै आयोजक नेपाल समूह विजेता बनेको हो। नेपालका लागि खेलको 6 मिनटमा बङ्गलादेशले आत्मघाती गोल उपहार दिएको थियो। खेलको 23 मिनटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता 2-0 बनाउनु भएको थियो। तेस्रो गोल खेलको 28 मिनटमा मञ्जली कुमारी युञ्जनले गर्नुभयो। त्यसपछिको बाँकी समय र दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल हुन सकेन। समूह बीको उपविजेतासँग आगामी बुधबार नेपालले खेल्नेछ। भोलि समूह बीको अन्तिम खेलमा श्रीलङ्का र भारतले खेल्ने जनाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी अन्डर-19 क्रिकेट वर्ल्ड कप क्वालिफायर एसियाका लागि रोहित कुमार पौडेलको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरिएको छ। यसअघि अन्डर-19 कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै 18 सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले बताउनु भएको छ। 18 सदस्यीय नेपाली टोलीमा कप्तान पौडेलसँगै आसिफ शेख, पवन सर्राफ, सन्दीप चोरा, भीम सार्की, रवि कुमार शाह, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिषेक बस्नेत, हरिबहादुर चौहान, प्रतीश जीशी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेरमल रहेका छन्। नेपाली टोली वर्ल्ड कप क्वालिफायरको तयारीका लागि भारत गएर फर्केपछि 14 सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले बताउनुभयो। अन्डर-19 वर्ल्ड कपको एसियन क्वालिफायर खेल आगामी अप्रिल 10 देखि 20 मलेसियामा हुनेछ। अभ्यास खेलका लागि आज नेपाली टोली भारत प्रस्थान गरेको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कैलालीमा साइबर अपराधका घटनाहरू बढ्दै टणेलधुरा र पैतडीमा निर्माणाधीन अधिकांश ठुला सडक योजना अलपत्र। टणेलधुरामा यो वर्ष आलु उत्पादनमा 40% वृद्धि। पैतडीमा धार्मिक तथा पर्यटकीय स्थल संरक्षणका लागि स्थानीय तह लागे। विप्लव नेतृत्वको नेकपालाई विश्वासमा ल्याउन सरकारलाई काङ्ग्रेसको आग्रह। नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको समूह विजेता र आइसिसी अन्डर-19 क्रिकेट वर्ल्ड कप क्वालिफायर एसियाका लागि नेपाली टोलीको घोषणा। हुन्छ त यसलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन उचाजीलाई धेरै धेरै धन्यवाद।